नमस्कार, कोरोनाकै बातचितमा स्वागत गर्दछु कार्यक्रम सञ्चालक तिवारी यादव। सामुदायिक रेडियो नारायण एफएम 103.8 मेगाहर्जमा प्रत्येक दिन बेलुका 7 देखि 7:30 बजेसम्म प्रसारण हुँदै आएको कार्यक्रम कोरोनाकै बातचितमा खास गरेर हामी समसामयिक विषयमा कुराकानी गर्ने गर्छौँ। त्यस्तै कुराकानीका लागि आज हामी प्रारम्भिक कक्षा पढाइ कार्यक्रम पर्साका संयोजक भरत सहनीलाई निम्ति आएका छौँ। उहाँ हाम्रो स्टुडियोमा आइसक्नु भएको छ। खास गरेर पर्सामा यो कार्यक्रम लागू विगत लामो समयदेखि भएको छ। खास गरेर विद्यालय स्तरमा यो कार्यक्रम उहाँहरूले लागू गर्नुभएको छ। कस्तो छ अहिलेको अवस्था? खास गरेर नेपाल सरकार कोरोना भाइरसको संक्रमण नफैलोस् भनेर लकडाउन गरेको छ। केही खुक्लो अचार 1 गतेदेखि भएको छ, तर विद्यालय अहिलेसम्म पूर्ण रूपमा सञ्चालन भइरहेको छैन। अनलाइन कक्षाहरू सञ्चालन भइरहेका छन् लगायतका विषयमा कुराकानी गर्नेछौँ। आज हामीसँग हुनुहुन्छ प्रारम्भिक कक्षा पढाइ कार्यक्रम पर्साका संयोजक भरत सहनी। कार्यक्रममा यहाँलाई स्वागत छ।
धन्यवाद।
खास गरेर यो नेपाल सरकार कोरोना भाइरसको संक्रमण नफैलोस् भनेर लकडाउन घोषणा गरेको छ। असार 1 गतेदेखि खोकुलो भएको छ, तर अहिलेसम्म पछिल्लो असार 11 गतेदेखि अहिलेसम्मको पढाइ सुचारू गर्ने नगर्ने विषयमा केही अहिलेसम्म केही निर्णय भएको छैन, सरकारले गरेको छैन। यस्तो अवस्थामा तपाईँहरू पनि एउटा जानकार नै हुनुहुन्छ शिक्षाको लागि, कसरी गर्न सकिन्छ? यहाँहरूको दिनचर्या कसरी बितिरहेको छ? यो कार्यक्रमहरू कतिको चलिरहेका छन्?
2076 चैत 11 गतेदेखि नेपालमा लकडाउन भएको हामी सबैलाई जानकारी नै छ।
हजुर।
एकाएक लकडाउन भइसकेपछि विद्यार्थीहरूको सिकाइ सहजीकरण कसरी कन्टिन्यू गर्ने, कसरी नियमित गर्ने भन्ने बारेमा होमवर्क पहिलादेखि नै नभएको हुनाले गत 2077 जेठ 18 गते नेपाल सरकारले यो वैकल्पिक शिक्षा प्रणालीबाट विद्यार्थीहरूको सिकाइ सहजीकरण गर्नुपर्छ भनेर एउटा निर्देशिका चाहिँ जारी गर्यो।
हजुर।
निर्देशिका जारी गरिसकेपछि लगतै चाहिँ त्यो भनेको अनुसार काम हुन नसकेको हुनाले
लापरवाही कहाँ हेर्नुभएको छ सर?
लापरवाही यसमा भन्नुपर्दा पनि नयाँ नयाँ चाहिँ निर्देशका तयारी भयो, त्योसँग सम्बन्धित जानकारीहरू पहिला प्रदेश सरकारलाई, त्यसपछि प्रदेश सरकार मार्फत स्थानीय तहलाई जानकारी गराएर मात्र त्यो वैकल्पिक शिक्षा प्रणाली सुरु गर्नुपर्ने भएको हुनाले केही समय त त्यसको तयारीमा लाग्यो। जब सुरु गर्ने बेला आयो, त्यसको लागि नेपाल सरकारले नेपालका 753 स्थानीय तहलाई 3 लाखको दरले लगभग पैसा पनि पठायो, र त्यो वैकल्पिक शिक्षा प्रणालीबाट मुख्यतः 5 कुरामा आधारित भएर विद्यार्थीहरूको एउटा समूह बनाउने कुरा भयो, जसमा प्रविधिको पहुँचसँग सम्बन्धित थियो। अब त्यसको हेर्दाखेरि रेडियो एफएमसँग पहुँच भएका विद्यार्थीहरूको समूह, त्यसै गरी दोस्रोमा थियो टेलिभिजनको पहुँच भएको विद्यार्थीहरूको समूह, तेस्रोमा थियो कम्प्युटर भएका विद्यार्थीहरूको समूह, चौथोमा थियो इन्टरनेटको सुविधा भएका विद्यार्थीको समूह, र पाँचौँमा कुनै पनि प्रविधिको पहुँच नभएका विद्यार्थीहरूलाई उनीहरूको घरमै पढ्ने वातावरण बनाउने गरी चाहिँ 5 समूह बनाएर विद्यार्थीहरूलाई अनलाइन क्लास, त्यसै गरी अफलाइन क्लास, त्यसै गरी केही पनि प्रविधि नभएका विद्यार्थीहरू
समुदाय स्तरमा
उनीहरूको सिकाइ सहजीकरण त्यहाँको सम्बन्धित विद्यालयका शिक्षक र स्वयंसेवक शिक्षकको माध्यमबाट गर्ने प्रावधान आयो। तर यसको पनि अवस्था हेर्दाखेरि लगभग यो वैकल्पिक शिक्षा प्रणालीमा 25 करोड रकम चाहिँ नेपाल गभर्मेन्टले खर्च गरिसकेको अवस्था छ हिजोको डेटसम्ममा, र त्यो 25 लाखको उपलब्धि हेर्दाखेरि एउटा अध्ययनले के देखाएको छ भने मात्र 25% विद्यार्थीहरू त्यो वैकल्पिक शिक्षा प्रणाली अन्तर्गत बसेर सिकाइमा चाहिँ सहभागी भएको देखिन्छ।
खास गरेर हाम्रो स्टुडियोमा पनि अहिले यहाँ तपाईँ हेर्न सक्नुहुन्छ, बोर्ड लागेको छ। हामी रेडियोबाट पनि हाम्रो कार्यक्रम चलेकै हो, प्याप्सन एन प्याप्सनले कस्तो सरकारसँग कार्यक्रम लिएर यहाँबाट पनि रेडियो जुन हजुरले दोस्रो उसमा थियो भएकै हो, तर पछिल्लो समय बन्द छ केही दिनदेखि। हिजोसम्मको तथ्याङ्क यहाँले प्रस्तुत पनि गर्नुभएको छ, 25% मात्र लाभान्वित भएका छन् भनेर यहाँले जानकारी गराउनु भयो। तपाईँहरूको प्रारम्भिक कक्षा पढाइ कार्यक्रम पनि पर्सा जिल्लामा लागू भएको छ। पर्साका अधिकांश सामुदायिक विद्यालयमा यो कार्यक्रम लागू भएको छ, तर यो तपाईँको यस्तो विपदको समयमा त्यो सदुपयोग भएन नि सर?
प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत हामीले नेपाल गभर्मेन्टले पनि त्यो कुरालाई अलिकति प्रवर्धन गर्न खोजेको छ।
हजुर।
हामीले सबै विद्यार्थीले पुग्ने गरी अभ्यास पुस्तिका चाहिँ वितरण विगतमा गरेका थियौँ, र यो वर्ष पनि अभ्यास पुस्तिका खरिद गर्नको लागि लगायत यो कार्यक्रमसँग सम्बन्धित काम गर्नको लागि हरेक विद्यालयलाई 9,000 दरले चाहिँ रकम पठाउने योजना थियो नेपाल सरकार अन्तर्गतकै, त्यसले पनि हामीले नयाँ वर्षको लागि नयाँ अभ्यास पुस्तिका विद्यार्थीलाई वितरण गरेर हामीले घरमै पनि पढ्ने वातावरण बनाउन सक्थ्यौँ. त्यसमा अझ हाम्रो पर्सा जिल्लाको परिप्रेक्ष्यमा भन्नुपर्दा बिरगञ्ज महानगरपालिका पटरवसुगो लगायतका विभिन्न पालिकाहरूले त्यो पैसा चाहिँ सम्बन्धित विद्यालय खातामा निकासा गरिसकेको अवस्था छ. तर लकडाउनले गर्दाखेरि बिचमा हामी सबैले थाहा नै छ, गाडी पनि नचलेको हुनाले त्यो सामग्री पनि हामी कहाँ बिरगञ्ज विराटनगर नपाउने भएको हुनाले काठमाडौँमै डिपेन्ड हुनुभएकोले गर्दा त्यो सामग्री अहिले बिस्तारै आउने क्रममा छ
र अहिलेसम्म आइपुगेको छैन.
अहिलेसम्म वास्तवमा आइसकेको छैन. तर हामीले विगत चार वर्षदेखि विद्यार्थीलाई पढ्नको लागि उनीहरू घरमा पनि लगेर पढ्न पाउँछन्, विद्यालयको पनि यो लेजर घन्टीमा पढ्न पाउने गरी हामीले हरेक विद्यालयलाई लगभग 200-300 दरले किताबहरू, राम्रा राम्रा किताबहरू दिएका छौँ. त्यो किताबहरू पनि हामीले यो लकडाउनको बेलामा विद्यार्थीलाई घरमै दिएर भए पनि त्यसले पढ्ने वातावरण बनाउन सक्थ्यौँ. र त्यो पढ्ने वातावरणको लागि कतिपय हाम्रै पर्सा जिल्लाकै पालिकाहरूले किताब चाहिँ वितरण गरी प्रयोग गरेको अवस्थामा छ. तर हामीले खोजेको जस्तो सबै विद्यार्थीको हातमा, सबै विद्यालयका विद्यार्थीको हातमा पुग्ने गरी हामीले जुन एउटा सोच राखेका थियौँ त्यो सोच अनुसार कता कता नभएको जस्तो हामीले लागेको छ.
अब खास गरेर यहाँहरू पनि सामुदायिक विद्यालयले गर्न नसकेको काममा सहजीकरण गर्दै हुनुहुन्छ भनेर भनौँ, लाखौँ लाखौँ लगानीमा यहाँहरूले बजेट छुट्याएर काम गर्नुभएको छ. अहिले खास गरेर पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण रोकथामको लागि सरकारले हतार हतारमा यो स्वास्थ्य सबभन्दा महत्त्वपूर्ण हो व्यक्तिको लागि, मानवको लागि भनेर सब स्कुललाई क्वारेन्टाइन बनाइसकेको छ. यहाँहरूको पनि विद्यालयमा लगानी छ, शिक्षकहरूलाई पनि प्रशिक्षण दिनुभएको छ, यहाँहरूले जनप्रतिनिधिहरूलाई पनि प्रशिक्षण दिनुभएको छ. तर एउटा दुःखद के छ भन्दाखेरि कहीँ तपाईँहरूको केही यो लगानी ठिक छ, सामग्री आउने क्रममा छ काठमाडौँबाट सेन्टरबाट, तर दिएको सामग्री कहीँ सदुपयोग भएको देखिएन. यो त धेरै तपाईँहरूको लगानी पनि खेर गएको जस्तो तपाईँले पनि फिल भइराखेको होला नि.
त्यस्तो बिल्कुलै हामीले सबैलाई गरेको लगानी के अरे सदुपयोग नभएको होइन.
हजुर,
हामीले खोजेको जस्तो उपलब्धि अझै पनि पाउन सकेका छैनौँ. त्यसले गर्दाखेरि यो कार्यक्रम 2015 सुरु भएर 2020 सक्ने प्लान हुँदाहुँदै पनि भर्खरै यो 2 वर्षको लागि यो प्रोग्रामलाई एक्सटेन्सन गरिएको छ.
भनेको मतलब 2022 पुग्ने भयो,
2022 चाहिँ पुग्ने भयो. तर उपलब्धि देखिएको छ. उपलब्धि कस्तो छ भने यो शिक्षामा आजको लगानी आज लगानी गर्यो भोलि नै उपलब्धि पाउन सक्दैन. यसको उपलब्धिको लागि लङ टाइम हामीले अलिकति हेर्नुपर्ने भएको हुनाले यसको चेन्ज चाहिँ बिस्तारै आइरहेको छ. तर चेन्ज कस्तो हो भने हामी त एउटा डेभलपमेन्ट वर्कर भयौँ, नेपाल गभर्मेन्टसँगै सहकार्य गर्दैछौँ. तर यो कार्यक्रम नेपाल गभर्मेन्टकै भएको हुनाले र नेपाल गभर्मेन्टकै सिस्टमबाट सञ्चालित भएको हुनाले हामी जति जे गरे पनि जबसम्म विद्यालयको हेड सर, विद्यालयको शिक्षक अलिकति सिन्सियर भएर लाग्नुहुन्न तबसम्म खोजेको जस्तो उपलब्धि हासिल हुन सक्दैन होला.
जस्तै भनाइको मतलब तपाईँको भनाइअनुसार तपाईँहरू पनि एक्टिभ हुनुहुन्छ, सामुदायिक विद्यालयले गर्न नसकेको काम तपाईँकै मार्फत, तपाईँहरूको कार्यक्रम सञ्चालन मार्फत सहजीकरण गर्ने जिम्मेवारी पाउनुभएको छ, जिम्मेवारी बोध गराउनको लागि. तर अहिलेसम्म तपाईँहरू एक्टिभ हुँदा पनि उहाँहरू अलिकति जिम्मेवार जस्तो देखिनु भएन.
त्यस्तो जिम्मेवार नदेखेको होइन, हाम्रो धेराइमा धेरैले चाहिँ जिम्मेवारी वहन गर्न खोज्नु भएको छ र चेन्ज पनि देखिएको छ. जस्तै उत्तरी बेल्टको यो ठोरी गाउँपालिका, जिरा भवानी गाउँपालिका, पटरवा सुगौली, सखुवा पर्सौने, त्यसै गरी पर्सागढी लगायत बिरगञ्ज महानगरपालिका, पोखरिया, कतिपय यस्ता पालिकाहरू छन् कि हामीले जस्तो खोजेका थियौँ त्यहाँ अलि बढी चाहिँ रिजल्ट देखिएको छ.
भनाइको मतलब सोचभन्दा पनि राम्रो,
हाम्रो सोचको अनुपातमा चाहिँ त्यहाँ देखिएको छ. हाम्रो सोचभन्दा राम्रो अझै आउनको लागि केही समय कुर्नुपर्ने हुन्छ हामीले.
भनेको मतलब तपाईँहरूले जुन उद्देश्यका साथ सञ्चालन गर्नुभयो, यहाँहरूले नाम पनि राख्नुभएको छ यो राम्रो गरेका छन् भनेर, पछिल्लो समय अरू बाँकी स्थानीय तहले खास गरेर पाकाहा मैनपुर, कालिकामाई, यो सबमा कसरीलाई प्रभावित भइरहेको छ? तपाईँहरू त्यहाँ जान सक्नु नभएको हो कि तपाईँहरूको पहुँच पनि छैन कि तपाईँहरूले भनेको कुरा उहाँहरू मान्नु हुँदैन कि उहाँका विद्यालयका व्यवस्थापन के अरे व्यवस्थापन प्रधानाध्यापकहरू सिन्सियर हुनुहुन्न के छ, के भन्नुहुन्छ यसमा?
यस्तो छ, जस्तै पखा मनपुर कालिकामाईको नाम यहाँले राख्नुभयो, अरू पनि यो दक्षिणी बेल्टका कतिपय पालिकाहरू छन्, जस्तै छिफरमाई भयो, धोबनी भयो, बिन्दवासनी भयो,
कालिकामाई
भयो. यी पालिकाहरू पनि हामीले भनेको उहाँले नमानेको होइन कि हामीले भनेको जति चाहिँ त्यहाँ उपलब्ध देखिएको छैन तर त्यहाँ उपलब्ध नआएको बिल्कुलै होइन. उदाहरणको लागि तपाईँ धोरेकै इन्डियाको सिमानासँग छोएको एउटा स्कुल छ नेहरादर विद्यालय धोरे वा दलित प्राविधिक त्यहाँको धोरे छ त्यहाँको गएर
त्यहाँ मतलब दलितहरू मात्रै पढ्छन्
दलित प्राविमा दलित मात्रै पढ्छन् भने नेहरादर विद्यालयमा सबै जात जातिका बालबालिकाहरू पढ्छन् त्यहाँ गएर यहाँहरूले हेर्न सक्नुहुन्छ एकदमै राम्रो चेन्ज आएको छ विद्यार्थी भर्ना पनि विगतको भन्दामा यो गएको नयाँ सत्रमा एकदमै विद्यार्थीको सङ्ख्या बढेको छ त्यहाँको सिकाइ उपलब्धि पनि विद्यार्थीहरूको एकदमै राम्रो देखिएको छ र गाउँ समुदायको पनि विद्यालयप्रति हेर्ने नजरिया एकदमै चेन्ज भएको छ. तर हामीले पखामानपुरको 16 भएकै विद्यालयमा हामीले सबैमा यस्तो हेर्न सक्दैनौँ तर कतिपय यस्ता विद्यालयहरू छन् त्यहाँ राम्रै हामीले चेन्ज भएको हेर्न सक्छौँ अहिले पनि.
अब खास गरेर यहाँहरूले जनप्रतिनिधिलाई पनि फेरि पनि भन्न चाहन्छु जनप्रतिनिधिलाई विद्यालयका शिक्षक प्रधानाध्यापक लगायतका लागि तपाईँहरू प्रशिक्षण दिनुभएको छ तपाईँहरू पनि यो खास गरेर यो त महामारी खास गरेर यो नेपाल मात्र होइन विश्व नै यो महामारीमा गुज्रिरहेको अवस्था छ. अब नेपालको तथ्याङ्क हेर्दा अरू देशभन्दा हाम्रो छिमेकी चीन भारतभन्दा अलिकति कम प्रभावित भएको मुलुक हो अब हाम्रो त्यति ऊ पनि छैन यो अवस्थामा यो त यस्तो अवस्थामा तपाईँहरूले यो जुन प्रारम्भिक कक्षा पढाइ कार्यक्रम मार्फत जुन योगदान गर्नुभएको छ लगानी गर्नुभएको छ त्यसको आउटपुट देखिएन मेन तपाईँहरूको लगानी भएको राम्रो निस्किएको पनि छ राम्रो सुधार पनि भएको छ तर यस्तो महामारीमा समुदाय स्तरमा गएर पनि गर्न सकिने खालको तपाईँहरू सामग्री उपलब्ध गराउनु भएको छ तर देखिएन यो कमी कमजोरी तपाईँहरूको हो कि उहाँ गाउँको प्रधानाध्यापक त्यसपछि जनप्रतिनिधिहरूको हो
यस्तो हो. जस्तै हामीले दिएको सामग्री त त्यो विद्यालयमा कक्षा कोठाभित्र पुस्तकालय स्थापना गर्नुको लागि त्यो सामग्री दिएका थियौँ
हजुर
र अरू पनि जुन टिचिङ मेटेरियल दिएका थियौँ त्यो वास्तवमा दैनिक कक्षा कोठामा प्रयोग हुने टिचिङ मेटेरियल हो
हजुर.
हाम्रो अलिकति हिट कहाँनिर गर्न खोजेका थियौँ भने हामीले दिएका सन्दर्भ पढाइ सामग्रीहरू लकडाउनको बेलामा विद्यार्थीहरूको हातमा पुगोस् र उनीहरू विद्यालय नखुल्दा पनि घरमै पढ्ने वातावरण पाओस् भन्नको लागि हो. यसमा लप्रभावी भन्नुभन्दा पनि हामी सबैले थाहा छ एकाएक कोरोनाको महामारी फैलिएको
नयाँ रोग नै आयो विश्वमै
हो सरकारले पनि सोच्न यसको लागि पर्याप्त समय पाएन त्यसको लागि प्रिपरेसन पनि वास्तवमा सङ्घीय सरकार लेभलमा प्रदेश सरकारको लेभलमा स्थानीय तहको लेभलमा विद्यालयको तहमा राम्रो प्रिपरेसन भएको थिएन. प्रिपरेसन गर्दैमै टाइम चाहिँ धेरै नै व्यतीत भएको हामीले महसुस गरेकै छौँ तर पनि विद्यार्थीहरूको सिकाइ उपलब्धि हामीले भनेको अनुसार त जस्तै 1-3 हामी काम गर्छौँ भने 1-3 विद्यार्थीहरू लङ टाइम यदि विद्यालय बाहिर बस्यो भने उनीहरूको पढाइ एकदमै एक वर्ष पछाडि नै धकेलिने एउटा डर र त्रासको वातावरण भएको हुनाले कुनै पनि तरिकाले उनीहरूको लर्निङ जुन प्रोसेसहरू छन् दैनिक उनीहरूलाई सिक्ने कुराहरू छन् त्यो सिक्ने कुराको लागि थोरै सहजीकरण सम्बन्धित विद्यालय पालिकाको तहबाट हुनुपर्दछ. हामी त हामी पनि त्यो वखतमा जिल्लामै बसेर यो जुम मिटिङ मार्फत फोन गरेर त्यसै गरी मेलहरू पठाएर नियमित कम्युनिकेसन गरेका थियौँ तर हामीले चाहेर पनि विद्यालय स्तरमा गएर कम्युनिटी लेभलमा गएर काम गर्न नसकेन अवस्था र नेपाल सरकारले पनि बिल्कुलै घरमै बस्ने बाहिर ननिस्किने भन्ने प्रोभिजन ल्याएको हुनाले चाहेर पनि चाहिँ गर्न सकेनौँ तर यसको अझै पनि टाइम छ हामीसँग सुधार गर्न सक्छौँ. वास्तवमा चैत 11 यो बन्दाबन्दीको अवस्था भए तापनि वैशाख महिना त नयाँ विद्यार्थी भर्नामै समय बित्दो रहेछ कुरा रह्यो जेठ र असारको जेठ र असार बिल्कुलै पढाइमा चाहिँ सबै छ अर्को असारमा यो वर्ष बिदा पनि दिने प्रचलन भएको हुनाले त विदा पनि धेरै नै
भदौपछि विद्यालय खोल्ने भयो
हो त्यसले गर्दाखेरि अब हामीले कता कता सुने अनुसार श्रावणको 16 विद्यालय नै खुल्ने हिसाबबाट नेपाल सरकारले हिजो मात्रै एउटा यो
मन्त्री परिषदको
निर्देशका जारी गरेको छ जुन कि त्यहाँको जोखिमलाई ध्यानमा राखेर विद्यार्थीहरूलाई यदि त्यहाँ कम जोखिम छ जोखिम छँदै छैन भने त्यहाँको सबै कक्षाको विद्यार्थीहरूले एकैपटक यो शिक्षण क्रियाकलाप अगाडि बढाउने त्यस्तै यदि सकिन्छ भने त्यो गर्न सक्दैन भने सिफ्ट सिफ्टमा पनि जस्तै 1-5 बिहानको टाइममा 6-10 लागि 12 लागि दिउँसोको टाइममा यदि त्यो पनि गर्न सक्दैन भने एउटा कक्षाले आज चाहिँ पढाउने अर्को कक्षालाई भोलि पढाउने त्यसै गरी एक हप्ताको एक हप्तामा एक दिन पर्ने गरी एकदेखि बाह्रसम्मकै विद्यार्थीलाई टिचिङ गर्ने विभिन्न खालको त्यो अप्सनहरू दिएको छ। त्यो चाहिँ डिपेन्ड स्थानीय तहमा गर्छ, किनभने यहाँको लोकल रिस्कको बारेमा स्थानीय तहले थाहा हुनु भएको हुनाले त्यो पनि अब निकट भविष्यमा गर्न सकिन्छ। र हामी तपाईँलाई थाहा छँदैछ, यो अस्ति भर्खरै पटरवासुगोली गाउँपालिकाले नै कमसेकम हप्तामा एक दिन नियमित विद्यालय सञ्चालन गर्न भने डिसिजन गरिसकेको रहेछ। मैले अस्ति भर्खरै रौतहटको न्युज सुनेको थिएँ, त्यहाँको केही विद्यालयहरूले अस्ति लगभग 10-15 दिन अगाडिदेखि नै विद्यालय चाहिँ सञ्चालन गरेको अवस्था छ। त्यहाँको रिस्कलाई एनालाइसिस गरेर अहिले पनि नियमित विद्यालय सञ्चालन गर्न सकिने सम्भावना चाहिँ छ र भोलिको दिनमा हुनु पनि पर्छ।
यो अवस्थामा खास गरेर नेपाल सरकार कोरोना भाइरसको संक्रमण नफैलोस् भनेर लकडाउन अहिले पूर्ण रूपमा छ, अहिलेसम्म पनि लकडाउन छ, असाढे गतिदेखि खोक्लो गरेको छ। विभिन्न निर्देशिकाहरू पनि विद्यालय खोल्ने यहाँले भनिहाल्नुभयो कि एक दिन दुई दिन बिहानदेखि 11 बजेसम्म 11 बजेदेखि अर्को सिफ्टमा भनेर भन्नुभयो। तर यो अवस्थामा तपाईँको खास गरेर समुदाय स्तरमै पुग्नुपर्ने भएकोले तपाईँ एउटा कार्यक्रमको संयोजक पनि हुनुहुन्छ, यो खास गरेर प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको यो समुदाय स्तरमा आउने जाने कोअर्डिनेसन कतिको भएको छ यो पछिल्लो समय तपाईँको?
अब यसमा नढाँटी भन्नुपर्दाखेरि चैत 11 गतेदेखि अहिलेसम्म हामी समुदायमा जान सकेकै छैनौँ।
हजुर,
त्यसको पनि विभिन्न कारणहरू छन्। केही समय अस्ति यो लकडाउन खुकुलो भइसकेको अवस्थामा पनि हामीलाई अफिसको बाइक वा गाडी
चलाउने अनुमति नभए
चलाउने अनुमति थिएन। त्यसै गरी विद्यालय नै खोल्दैन भने हामीले हाम्रो मेन त काम त विद्यालयमा हुने काम नै भएको हुनाले विद्यालय नै खोलेको छैन भने गएर पनि त्यहाँ खासै उपलब्धि नहुनु भएको हुनाले हामीले फोन वा इमेल मार्फत स्थानीय तहसँगको चाहिँ सम्पर्क समन्वयमा छौँ। उहाँहरूले जे जति शिक्षाको लागि गर्न खोज्नु भएको छ त्यो अपडेट लिएर हामीले उहाँलाई यो फोन कल मार्फत आफूले गर्न सक्ने सहयोगको लागि र उहाँहरूको लागि गर्ने काममा अझै हातेमालो गर्नको लागि सहकार्य चाहिँ गर्दैछौँ। तर वास्तवमा हामीले फिल्डमा अहिले पनि जान सकेका छैनौँ।
अब यो खास गरेर सरकार नै हिजोको बैठकले भन्दै हुनुहुन्छ निर्देशिका बनाइसकेको छ। अब पछिल्लो समय अब खास गरेर 1-3 यहाँहरूको कार्यक्रम सायद लागु छ 1-3 त्यो एकदम तल्लो स्तरमा भयो, सिकाउने क्रममा तपाईँहरू हुनुहुन्छ। यो पछिल्लो समय पाँचौँ महिना चल्दैछ। यो विगतको बानी व्यवहार विद्यार्थीहरू त अब तपाईँको पनि घरमा सानो बच्चाहरू होलान्, के गर्दैछन्, कसरी दिनचर्या बित्दैछ, अब कसरी त्यसलाई फेरि त्यो अवस्थामा लान सकिन्छ, के भन्नुहुन्छ?
अब उनीहरूलाई एक त त्यो उमेरका बालबालिका गार्जियनको कुरा धेरै मान्ने, शिक्षकको कुरा धेरै मान्ने भएको हुनाले एक त शिक्षक नै अब हामी विद्यार्थीलाई पढाउनु पर्छ है भन्ने एक किसिमको सोच चाहिँ ल्याउनु पर्छ। त्यसै गरी गार्जियनको पनि एक किसिमको त्रास छ मनमा। कतिपय विद्यालयमा अघि नै भन्नुभयो यहाँले, कतिपय विद्यालयमा यो क्वारेन्टाइनै स्थापना गरेको थियो, त्यस्तै विद्यालयमा बालबालिकाले पठाउँदा त्यो रोग चाहिँ सर्ला कि भन्ने किसिमको मनमा डर छ। त्यसले गर्दाखेरि गार्जियनलाई विश्वासमा लिनको लागि त्यो गार्जियनलाई विद्यालयको तहबाट मनोपरामर्श
तपाईँहरू जस्तो मान्छेलाई दिनुपर्छ
हो मनोपरामर्श चाहिँ पालिका लेभलबाट विद्यालयको शिक्षकबाट गरेर नियमित पठन पाठनमा ल्याउन सकिन्छ। त्यसले गर्दाखेरि त्यति चाहिँ गाह्रो छैन। पहिला त शिक्षक स्थानीय तह नै अब हामी चाहिँ नियमित विद्यालयमा पठन पाठनको प्रक्रिया सुरु गर्छौँ है भन्ने खालको एक किसिमको डिसिजन लिनु पर्यो। डिसिजन लिइसकेपछि यो चाहिँ सम्भव देखिन्छ।
अब खास गरेर यो पछिल्लो समय धेरै विद्यार्थीहरूको अब इन्टरसम्म पढ्नेको अलिकति मेन्टालिटी कस्तो कस्तो भएको छ, यहाँहरूको त झन् 1-3 धेरै गाह्रो हो भनिन्छ नि। 10 के अरे 10 कक्षामा पढ्ने बालबालिकालाई पढाउन सजिलो छ, तर 5 त्यो 1-3 बालबालिकालाई पढाउन धेरै अप्ठ्यारो छ। हामी पनि विगतमा यो लाइनमा हुँदा यो क्षेत्रमा हुँदा हामी भोगेका छौँ। यो अवस्थामा अब धेरै विद्यार्थीहरूको यो मेन्टालिटी अब कहिले पढाइ हुन्छ पढ्दै नपढौँ भनेर मेन्टालिटी भइसकेको छ। जस्तै एसइईका परीक्षा पनि आन्तरिक मूल्याङ्कनबाट रिजल्ट निकाल्ने कुरा आयो, त्यस्तै कक्षा 11 पनि त्यस्तै भयो, 12 परीक्षा गराउने भनेर कुरा चलिरहेको छ। यो अवस्थामा धेरै विद्यार्थीहरूको मेन्टालिटी एउटा हुन्छ नि, अब नपढ्दा पनि पास भइयो, पढ्दा पनि पास चाहिँ नै हुने हो, नपढ्दा पनि पास भयो मेन्टालिटी छ। अब खास गरेर यस्तो अवस्थामा उनीहरूको जुन टाइम छ खेर गइरहेको छ, तपाईँको पनि घरमा बालबालिका होलान् समुदायमा होलान्, कसरी दिनचर्या बित्दैछ, तपाईँले के हेर्नुभएको छ? तपाईँ यही क्षेत्रबाट एउटा बस्नुभएको मान्छे एउटा यसको लागि विज्ञ नै हुनुहुन्छ।
एकदमै मार्मिक कुरा ल्याउनु भयो। वास्तवमा मेरो पनि तिनवटा छोराछोरीहरू विद्यालयमै पढ्छन्,
हजुर,
र उनीहरू कोही नौमा थिए, कोही एघारमा थिए, कोही बाह्रको इक्जाम दिनको लागि बसिरहेका छन्। नेपाल सरकारले यो वैकल्पिक शिक्षा प्रणाली ल्याए तापनि अब मेरो घरमा वास्तवमा भन्नुहुन्छ भने रेडियो पनि छ, टिभी पनि छ, कम्प्युटर पनि छ, र इन्टरनेटको सुविधा पनि छ, र म जस्तो शिक्षामा अलि राम्रो जोस ठिक ठिकै
एउटा कुरा तपाईँले बिचैमा रोके, तपाईँले इन्टरभ्यू दिँदा तपाईँको घरको, तपाईँको श्रीमती, तपाईँको बालबालिका कतिको सुनिराख्या होला, एकचोटि प्रश्न पारिदिनुहोस्।
त्यो सुनेको हुनसक्छ किनभने रेडियो बज्छ मेरो घरमा,
तपाईँले जानकारी गराएर आउनु भएको छैन जस्तो छ,
त्यस्तो जानकारी चाहिँ गरेको छैन,
हजुर,
तर प्रायः चाहिँ रेडियो बच्चाहरूले घरमा चाहिँ सुन्छन्,
हजुर,
र मैले पनि यति बच्चाहरूलाई परामर्श पनि गर्छु कि यति बजे टिभीमा चाहिँ फलानु कक्षाको क्लास चाहिँ चल्दैछ, यसरी चाहिँ हामी इन्टरनेटमा गएर हेर्न सक्छौँ, कम्प्युटरको लागि पनि विभिन्न लिङ्कहरू मसँग छ,
हजुर,
त्यति भने तापनि विद्यार्थीहरूको विद्यालयमै गएर पढ्ने बानी परेको हुनाले यो अनलाइन कक्षा त्यति चाहिँ सफल भएको मलाई लाग्दैन, र बालबालिकाहरूको एकदमै विद्यालय शिक्षा एक वर्ष पछाडि धकेलिनै सक्यो, 120 दिन, लगभग 119 दिन आज विद्यालय बन्द भएको भइसक्यो, 119 दिनले एक वर्षलाई मार गर्छ। हामी तपाईँले बुझेको कुरा के हो भने सामुदायिक विद्यालयमा हिजो अस्ति नियमित विद्यालयमा शिक्षण हुँदा यसको सिकाइ उपलब्धि घट्दै गइरहेको थियो भने अब 119 दिन, 120 दिन विद्यालय बन्द हुँदा त्यो राम्रो यसपछि राम्रो हुनसक्छ जस्तो एउटा ठाउँ चाहिँ देख्दैन त्यहाँ, त्यसले गर्दा विद्यालयको विद्यालय शिक्षा पछाडि धकेलिसक्यो, र विद्यार्थीलाई सबै सुविधा हुँदाहुँदै पनि विद्यालयमा गएर पढ्ने बानी परेको हुनाले उनीहरू चाहिँ घरमा पढ्ने त्यति इच्छा देखाएको छ।
भनेको मतलब जहाँ जुन ठाउँ छ त्यही गर्दा राम्रो होला, भनेको मतलब स्कुल भनेको पढ्ने ठाउँ हो, घर भनेको परिवारसँग समय दिने ठाउँ हो, यही नै हो, अब घरमा पढौँ फेरि घरमै परिवारसँग बसौँ भनेर कस्तो कस्तो भइराख्यो होला, तपाईँले पनि होला, अफिसमा काम गर्ने ठाउँ हो, अफिसमै नै काम गर्छु, खास गरेर घर परिवारमा बस्नेले अर्कै आनन्द आउँछ, त्यो कारणले पनि यो भएको हो भन्न सकिन्छ। खास गरेर यो पछिल्लो समयमा यो खास गरेर पर्सा जिल्लाको अवस्था हेर्दा यहाँले पनि भनिसक्नु भएको हो कि क्वारेन्टाइन विद्यालयहरू छन्, अब यो अवस्थामा हामी कार्यक्रमको अन्त पनितिर छौँ, कसरी फर्काउन सकिन्छ, के सम्भावना हेर्नुभएको छ, यो यहाँले 365 दिनको 121 दिन बितिसकेको छ, आधी मन भन्नाले एक वर्ष गयो, किल भयो, अब यो कसरी आगामी दिनमा कसरी शिक्षाको नीति नियम प्रणाली कसरी ल्याउन सकिन्छ, के भन्नुहुन्छ
यसको बारेमा? भन्नुपर्दा अहिले पनि तुरुन्तै भोलिको भोलि नै वा साउन 16 गतेदेखि नै नेपालकै सबै विद्यालय एकैपल्ट खुल्ने भन्ने सम्भावना देखिरहेको छैन,
हजुर,
किनभने यो कोभिडको सम्भावना कम देखेर केही विकसित देशहरूले विद्यालय खोल्यो र ठुलो जोखिम उनीहरूले
उठाउनु पर्यो,
उठाइसकेपछि उनीहरू फेरि विद्यालय चाहिँ बन्द गर्नु परेको अवस्था चाहिँ हामी तपाईँले सुनेकै कुरो हो। त्यसले गर्दाखेरि आज भोलि वा 10 दिनपछि वा 1 महिनापछि सबै विद्यालय खोलिहाल्ने अवस्था छैन, र अहिले हामी के गर्न सक्छौँ भने विद्यार्थीलाई यो जुन नेपाल सरकारले विभिन्न गाइडलाइनहरू जारी गरेको छ, यो वैकल्पिक शिक्षा प्रणाली छ, एउटा विद्यालय पुनः सञ्चालन कार्य ढाँचा चाहिँ हिजो मात्रै जारी भएको छ, यो अन्तर्गत बसेर उनीहरूले सिक्ने सिकाउने वातावरण सम्बन्धित विद्यालयमै गर्नुपर्छ। यो वैकल्पिक शिक्षा यो
प्रभावकारी भएको छैन,
त्यति प्रभावकारी भएन, मैले अघि पनि भने त्यत्रो ठुलो धनराशि खर्च हुँदा पनि विद्यार्थीले त्यसप्रति खासै इच्छा देखाएको छैन, त्यसले गर्दाखेरि यो विद्यालय नै खोल्ने हिसाबबाट जसरी हुन्छ, यदि कुनै पालिकामा कुनै पनि रिस्क छैन भने उसले एकैपटक सबै विद्यालय खोल्न सक्छ, कहीँ कतै थोरै चाहिँ रिस्क छ भने यो जोखिमलाई ध्यानमा राखेर उसले आधी कक्षा आज र बाकी कक्षालाई भोलि गर्ने,
तर सुचारू गर्नै पर्छ
यो, किनभने विद्यार्थीलाई बानी परिसकेको छ विद्यालयमा गएर पढ्ने, घरमा पढ्नप्रति खासै इन्ट्रेस्टेड छैनन्, त्यो नियमित विद्यालयतिर नै फर्किनुपर्छ मेरो विचारमा।
तपाईँ एउटा यसको शिक्षाको लागि जानकार पनि हुनुहुन्छ, विगत लामो समयदेखि 2015 सालदेखि यो कार्यक्रमको लागि काम गर्दै आउनुभएको छ, 2 साल यहाँहरूको थपिएको छ भनेर भन्नुभयो, 2022 चल्छ, पछिल्लो समय तपाईँको कार्यकाल राम्रै बित्छोस् हामी त्यही भन्छौँ। अब खास गरेर यो अवस्थामा कहिलेदेखि समुदाय स्तरमा तपाईँहरूको आनजान सुरु हुन्छ, अब निर्देशिका पनि आइसकेको छ, तपाईँहरूको गाउँठाउँमा तपाईँहरूको पनि प्रतिनिधि हुनुहुन्छ होला, अब कसरीको कम्युनिकेसन कसरी अब सुचारू गर्नुहुन्छ, कसरी यहाँले एउटा बनाउनु भएको छ रणनीति?
अब हाम्रो काम भनेको विद्यालय खोलिसकेपछि विभिन्न खालका सामग्री स्कुलमा दिएका छौँ. लगभग हेड सरदेखि लिएर एकदेखि तिनका टिचरलाई तालिम दिएका छौँ. जनप्रतिनिधिलाई पनि तालिम दिएका छौँ. जनप्रतिनिधिलाई त कक्षा कोठामा गएर पढाउने तालिम होइन कि त्यहाँ भएका विद्यालयलाई व्यवस्थापन गर्नको लागि, सहयोग गर्नको लागि, शिक्षा नियमावली बनाउनदेखि लिएर यो शिक्षाको एउटा प्रोफाइल कसरी बनाउने, शिक्षालाई राम्रो गर्नको लागि त्यो सन्दर्भमा उहाँहरूको क्षमता विकास गरिएको हो. त्यसै गरी यो कार्यक्रमले विगतमा राम्रा गरेका अभ्यासहरू स्थानीय तहको लगानीबाट चाहिँ के कसरी कन्टिन्यू गर्न सकिन्छ त्यो बाटोमा दिएका थियौँ. पालिकाले लगभग धेरै पालिकाले यो कार्यक्रमलाई सपोर्ट पुग्ने गरी पैसा पनि छुट्याएको हामीले थाहा पाएका छौँ. निकासा पनि कतै पालिकाले गरिसकेको छ. जन सरकार के भन्छ स्थानीय तहको पक्षमा हामीले खोजेको जस्तो चाहिँ उपलब्धि जे होस् राम्ररी पाइरहेका छौँ. तर विद्यालयमा हामी गएर हेड सर टिचरलाई र सामग्रीको प्रयोगको बारेमा हेर्नुपर्ने भएको हुनाले विद्यालय नखोलुन्जेल हाम्रो यो जति राम्रोसँग मुभमेन्ट हुनुपर्ने कम्युनिटीमा त्यो अलिक हुन अलिकति गाह्रै छ. तर हामी अहिले पनि गइ नै रहेका छौँ. केवल पालिकासँगको टचमा बसेर काम गर्दैछौँ. विद्यालय नखुलेको हुनाले विद्यालय तहमा अझै पनि पुग्न सकेका छैनौँ र फलानु गतदेखि वा फलानु महिनादेखि जान्छौँ नै भन्न सकिने अवस्था छैन. विद्यालय भोलिदेखि नै खोल्यो भने पछिदेखि हामी विद्यालयमा चाहिँ पुग्छौँ.
अब हामी कार्यक्रमको एकदम अन्तिमतिर छौँ. तपाईँ छोटकरीमा तपाईँको शुभचिन्तक, तपाईँका कार्यक्षेत्र, पर्साका सामुदायिक विद्यालयका शिक्षकहरू, अभिभावकहरू, जनप्रतिनिधिहरू यो रेडियो सुनिरहनु भएको होला भन्ने विश्वास लिएका छौँ. तपाईँको पनि एकदम आवाज महत्त्वपूर्ण छ उहाँहरूको लागि. छोटकरीमा भन्नुपर्दा के भन्नुहुन्छ?
छोटकरीमा उहाँहरूले एउटा के अनुरोध गर्न चाहन्छु भने लगभग 120 दिन स्कुलको पढाइ चाहिँ डिस्टर्ब भएको अवस्था छ र हामीले आउने 8 महिनामा अहिले जुन एक किसिमको पढाइ डिस्टर्ब भयो त्यसले कभर गर्नुपर्नेछ र अझै पनि आज वा भोलिदेखि नै स्कुल खोल्ने अवस्था नभएको हुनाले नेपाल सरकारले जारी गरेको यो विद्यालय पुनः सञ्चालन ढाँचा छ त्यो सबै पालिकामा पनि गइसकेको छ. त्यो ढाँचा अनुसार जतिभन्दा छिटो हुन्छ त्यो विद्यालय चाहिँ सञ्चालनमा ल्याउनु पर्ला र नेपाल सरकारले, सङ्घीय सरकारले वा प्रदेश सरकारले जे स्थानीय तहसँग अपेक्षा गरेको छ त्यो गाइडलाइनमा त्यो अपेक्षाअनुसार शिक्षक परिवार, स्थानीय तह परिवार, अभिभावक, विद्यार्थी सबैको उत्कै सहभागिता हुनुपर्छ र हामी त्यसको लागि तयारी भएर अगाडि बढ्नुपर्छ भन्ने एक किसिमको उहाँहरूलाई रिक्वेस्ट पनि गर्न चाहन्छु.
यति व्यस्तताको बावजुद हाम्रो रेडियोसम्म यो महामारीमा यो समयमा हाम्रो स्टुडियोसम्म आएर आफ्नो महत्त्वपूर्ण कुरा राखिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद.
यहाँहरूले पनि धन्यवाद. मलाई अब केही यो अहिलेको कोभिडको सन्दर्भमा केही कुरा राख्न दिनु मौका दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ.
हामीसँग हुनुहुन्थ्यो प्रारम्भिक कक्षा पढाइ कार्यक्रम पर्साका संयोजक भरत सहनी. उहाँसँग हामी खास गरेर पर्साको पछिल्लो अवस्था, शैक्षिक अवस्थाको विषयमा कुराकानी गऱ्यौँ. कुराकानी सुनिदिनुहुने सम्पूर्णलाई धन्यवाद भन्दै, प्राविधिकका सद्दाम हुसेनलाई धन्यवाद भन्दै, कार्यक्रम सञ्चालक तिवारी यता बिदा हुन्छु. नमस्कार. सुन्दै रहनुहोला नारायणी एफएम.